545 ہجری میں آپ کے مدرسہ معمورہ میں ہوئی تھی۔ اللہ پاک سے یہ مانگ کر بیٹھیں کہ اس کے اندر جو اللہ نے تاثیر رکھی ہے وہ اللہ ہمارے دلوں میں اتار دے، کہ ہمارے دلوں کی بھی کامل اصلاح ہو جائے۔ یہی مقصود تھا حضرت کا اس مجلس سے، ان مجالس سے، اور اللہ والوں کا یہی مقصود رہا، اور ایسی مجالس ہر زمانے میں ہوتی ہی رہی ہیں، ہو بھی رہی ہیں، اور انشاءاللہ قیامت تک ہوتی رہیں گی۔ بس اللہ ہمیں ان مجالس کی صحیح قدردانی کی توفیق عطا فرما دے، اور ان سے جو اصل مقصود ہے اللہ وہ بھی سمجھا دے۔ اصل مقصود یہ ہے کہ دل بن جائے، سنور جائے، صاف ہو جائے، شفاف ہو جائے۔ دل اپنا اصلی کام کرنے لگ جائے، دل اپنا اصلی کام کرنے لگ جائے۔ اصلی کام کب کرے گا؟ جب صحت مند ہوگا، تندرست ہوگا، توانا ہوگا۔ اب دل کی صحت کیا ہے، اس کی تندرستی کیا ہے، اس کی توانائی کیا ہے؟ اللہ کرے یہ بات بھی ہمیں سمجھ میں آ جائے جی۔ کیونکہ جب دل صحت مند ہو جاتا ہے، تندرست ہو جاتا ہے، توانا ہو جاتا ہے، تو یہ اپنا کام آسانی کے ساتھ کرتا رہتا ہے۔ اور دل کا اپنا اصلی کام کیا ہے؟ اللہ پاک کی معرفت کو حاصل کرنا۔ اب اللہ پاک کی معرفت کیا ہے، یہ بات بھی اللہ ہمیں سمجھا دے، کیونکہ اصطلاحات استعمال عام ہوتی ہیں، یہ بھی ایک اصطلاح ہے اور عام استعمال ہوتی ہے، بلکہ اللہ معاف فرمائے، اللہ رحم فرمائے، بعض جگہ تو کچھ ایسی باتیں جہالت کی کر کے اول فول ہیں، کہتے جی معاف ہو گیا اللہ نے، یعنی ان جہلوں کی، ان جہلیت کی باتوں سے ہم اصل معرفت سے بھی کیا ہو گئے، دور ہو گئے۔ لفظ رہ گیا، حقیقت ہے الا ماشاء اللہ ناشنائی ہو گئی۔ تو معرفت کیا ہے؟ کل ہمارے سامنے ایک مولوی صاحب تشریف لائے ہوئے تھے، ان سے یہی بات ہوئی، بات ان کا نام عرفان، عرفان کے نام سے میں نے خوش طبعی کے طور پر ان سے پوچھا کہ عرفان حاصل ہو گیا؟ وہ پہلے سمجھے نہیں اس بات سے، سمجھے نہیں پہلے۔ بہرحال عرفان کا معنی بتا دیا، لغوی اعتبار سے عربی کا لفظ ہے کہ پہچان۔ تو معرفت کا معنی پہچان، معرفت پہچاننا ہی ہے۔ معرفت کیا ہے؟ عرفہ پہچان، معرفت پہچاننا ہی ہے۔ تو معرفت کا لفظ عام تو اگر لغوی طور پر تو پہچاننا کہا جائے گا، لیکن جب ان حلقوں کے اندر یہ کہا جائے گا اور کہا جاتا ہے، کہا جاتا رہا ہے، اس سے مراد کیا ہوتا ہے؟ اللہ کو پہچاننا، اللہ کی معرفت حاصل کرنا۔ عام معرفت پہچاننا تو اور چیز ہے کہ تم فلاں کو جانتے ہو، پہچانتے ہو، جیسے میں کبھی کبھی عرض کیا کرتا ہوں اسے کو سمجھانے کے لیے، کہ گاڑی چلائے جا رہے بڑے مزے مزے، جیسے آج کل گاڑی چلانے کا رواج ہے، بے ہنگم ٹریفک میں ہیں، اور دور سے ٹریفک کانسٹیبل کی یونیفارم نظر آ گئی، کیوں جی؟ ڈرائیور کی چال بدل جاتی ہے، کیوں جی؟ ہوتا ہے، ایک دم بدل جاتی ہے نا، इरादा तो था कि रेड सिग्नल को क्रॉस कर जाऊंगा, इसी स्पीड से चले आ रहे हैं, कोई है नहीं, लेकिन जैसे ही एक कोने में किनारे पर नजर पड़ गई यूनिफॉर्म है तो ब्रेक लगती है मुझे, जोरदार तरीके से लगती है। क्यों है? तो ट्रैफर सार्जेंट जो है उसकी मार्फत हासिल है, ये बता उसकी मार्फत, यानी अच्छी तरह दिल जानता है पहचानता है उसके इख्तियार को, यही है ना जी, हैं? उसके इख्तियार को अच्छी तरह जानता है पहचानता है, इसलिए क्या होता है एकदम है। तो दुनियावी एतबार से तो हमें मार्फतें हासिल हैं, उहदों की पहचान है अच्छी तरह, क्यों जी, मनसब की पहचान है अच्छी तरह, अफसर की पहचान है अच्छी तरह, हैं, मिनिस्टर की पहचान है अच्छी तरह, चीफ मिनिस्टर की पहचान है बहुत ही अच्छी तरह, प्राइम मिनिस्टर की पहचान है बहुत ही अच्छी तरह, प्रेसिडेंट की पहचान है, ये सारी है ना, अगर नहीं है तो अल्लाह की पहचान नहीं है। हाँ हकीकत है, अल्लाह को पहचाना ही नहीं, सुबान कहती है। अगर अल्लाह को पहचान लें, अल्लाह अकबर, अल्लाह को पहचान लें, अल्लाह की अजमत को दिल पहचान ले, उसकी किबरियाई को दिल पहचान ले, उसकी अजमत को दिल पहचान ले, उसकी सिफात कमाल को दिल पहचान ले जी, उसके जमाल को दिल पहचान ले, उसके जलाल को दिल पहचान ले। जब दिल अल्लाह पाक की अजमत को, उसके जमाल को, उसके जलाल को, उसकी सिफात कमाल को पहचान लेता है, इसका लाजमी नतीजा है उस दिल में अल्लाह की मोहब्बत जागजी हो जाती है। ये हो नहीं सकता कि अल्लाह की मार्फत हासिल हो अल्लाह से मोहब्बत ना हो, ये हो नहीं सकता जी। जब अल्लाह की मार्फत हासिल होगी तो अल्लाह की मोहब्बत दिल में जागजी हो जाएगी, जब अल्लाह की मोहब्बत दिल में जागजी हो जाएगी तो उसकी माननी आसान हो जाएगी, वो इतनी सी बात है। उसकी अताअत को जी चाहेगा शौक के साथ, रगबत के साथ, मोहब्बत के साथ, फिर उसकी नागवारी भी गवारा नहीं होगी, महबूब की नागवारी भी गवारा नहीं होगी, फिर होगी नाफरमानी, फिर नाफरमानी के करीब नहीं जाएगा क्योंकि महबूब को नागवार हो जाएगी, फिर छोटी बड़ी किसे करने लगेगा कि सगीरा गुना कबीरा, किसी साहब ने सवाल किया किस दर्जे की नाफरमानी है, किसी बात पर किस दर्जे की है, क्या छोटी है तो कर लू है, यही है ना, कि सगीरा है कबीरा है, ये लफ्ज़ तो नहीं कहा उन्होंने लेकिन मकसूद यही था, पूछने का अंदाज यही था कि किस दर्जे की नाफरमानी, फिर ये नहीं होगा जी। ये तो फुकहाए कराम अल्लाह की कब्रों को नूर से मुनव्वर फरमाए, ये हमारे लिए उन्होंने जो फिका मदवन किया है, अल्लाह ने उनको जो समझ अता फरमाई है शरीयत मुतहरा के अंदर, तो उन्होंने दर्जाबंदी की है कि सगीरा गुना कबीरा के मुकाबले में सगीरा कहा, हमारे लिए वो भी कबीरा है, ये थोड़ी है कि जरूरत कर लो उस पर, सूरज के मुकाबले में जमीन क्या है, बड़ी है छोटी है, है?
छोटी छोटी,
वो हमारे लिए छोटी नहीं, सूरज के मुकाबले में जमीन क्या है, छोटी हमारे लिए,
बड़ी
हमारे लिए कितनी बड़ी है, इस सूरज के मुकाबले में क्या हो जाएगी, छोटी। आसमान के मुकाबले में सूरज क्या है, छोटा, और सूरज के आसमान के मुकाबले, और आसमान तो ये सगीरा कबीरा गुनाह जो है वो कबीरा के मुकाबले में सगीरा है, हमारे लिए बहुत बड़ा है। अल्लाह की नाफरमानी बहुत बड़ी चीज है। तो जब मोहब्बत आएगी दिल के अंदर अल्लाह की, जो मार्फत पर आएगी ये है, तो सगीरा पर जरूरत होगी, खरीद नहीं जाएगा। खरीद नहीं जाएगा, ख्याल से परेशान हो जाए, ख्याल क्यों आ गया, सगीरा का ख्याल क्यों आ गया, नाफमन का ख्याल क्यों आ गया, शर्म से पानी पानी हो जाएगा। इसीलिए मुफस्सरीन ने फरमाया है, जो कुरान की आयत जिसने फरमाया गया कि इंसानों और जिन्नात को जो पैदा किया है तो अपनी इबादत के लिए पैदा किया है, यही है ना, वमा खलकतुल जिन्न वल इंसा इल्ला लियअबुदून। मुफस्सरीन इसकी तस्वीर में लिया आरिफून कि इंसानों और जिन्नात की तखलीक का मकसद क्या है, अल्लाह की मार्फत हासिल करना, क्योंकि लियअबुदून जो है, जो इबादत है वो कमा हक हो उसकी मार्फत के बगैर नहीं हो सकती। अल्लाह हमें शौक अता फरमा दे अल्लाह की मार्फत को हासिल करने का। बात कहां से चली थी जी, मार्फत की बात कहां से चली थी, दिल की इस्लाह, दिल अपना असली काम करने लगे, इसी से चली थी ना। दिल का असली काम ये है कि अल्लाह पाक की मार्फत को हासिल करके अल्लाह की मोहब्बत से लबरेज होकर, मामूर होकर अल्लाह की हर अताअत पर डाल दे, अल्लाह की नाफरमानी से, ये शरीयत है ना जी, शरीयत मुतारा यही है ना, करो तो करें, ना करो हट जाए, इतनी सी बात। हुक्म है करो, शौक से करें, ना करो। अब अपने दिलों को ना झांक के देख लेंगे कैसियत है हमारी, हर आदमी अपना फैसला खुद कर ले, किसी को बताने की जरूरत नहीं है, खुद अपने अंदर झांक ले, मेरा दिल सही काम कर रहा है कि नहीं कर रहा। तो अर्ज ये कर रहा था कि अल्लाह वाले हर जमाने में इसी की मेहनत फरमाते रहे। ये जो मजलिस जो पढ़ रहे हैं ये 545 हिजरी की है, तकरीबन आज से 1000 साल पहले, उससे पहले भी अल्लाह वाले गुजरे हैं, बाद में भी गुजरे हैं। ये किताब इस वक्त शुरू हुई है दोबारा, इसलिए अर्ज कर रहा हूं, इसलिए भी कि हजरत का नाम जो है हमारे इन इलाकों के अंदर बहुत ही मोहब्बत और अकीदत से लिया जाता है, क्यों जी है, बल्कि हमारे इस तसव्वुफ के हलके के अंदर इन्हीं का नाम सबसे ज्यादा लिया जाता है हमारे इन अलग। मैं बरसगीर की बात कर रहा हूं, इस वरना और भी गुजरे हैं जरूर, इसी इन्हीं के जमाने के अंदर भी और भी जिनके इसी तरह उन इलाकों में शोरत, लेकिन हमारे इन इलाकों में जो कि हजरत को समझते हैं बड़े पीर साहब, नहीं कहते ना ये गौसल आजम पीराने पीर, यही है, महफिलें मुनाकिद की जाती हैं इनकी तारीफ में, इनकी मदा में, यानी इनसे मोहब्बत का अकीदत का इजहार बरमला किया जाता है। उलादा बात है कि उसके तरीके मुख्तलिफ हैं, लेकिन अगर आप और हम थोड़ा सा गौर करें तो जितने हजरत के तस्करे उमी तौर पर हो रहे हैं और जितनी उनकी मदह सराई हो रही है, उनकी तारीफ हो रही है, ये सारी की सारी उनकी खरक़े आदत करामतों के तस्करों पर ही आधारित है। क्यों जी, है या नहीं ऐसा, खुश होते हैं कि बहुत बड़े पीर साहब थे, देखो उनसे ये किया, उन्होंने ये किया, ये हुआ, यही है ना, है खुश हो जाते हैं बस। और हमारा नफ्स हमें मुतमईन कर देता है कि हम बुजुर्गों के मानने वाले हैं, हैं बुजुर्गों के। लेकिन इन हजरत की तालीमात क्या थी कभी सोचा भी नहीं जाता, इल्ला माशाल्लाह। क्या चाहा, क्या कोशिश की, क्या दिलों में बिठाने की कोशिश की, क्या उन्होंने हासिल किया खुद, उनकी अपनी जिंदगी, उसके तस्करे अमूमी तौर पर। तो ये जो किताब है ये उनके उन बयानात की है जो उन्होंने उस वक्त उस जमाने में जो किए, जिससे बिल्कुल खुल के हकीकत सामने आती है कि उनकी मंशा मुबारक क्या थी। उन्होंने उस वक्त क्या मेहनत फरमाई, क्या दिलों बिठाने की कोशिश की, इसीलिए इसको बार बार पढ़ा जा रहा है हमारे यहां। खैर अल्लाह का शुक्र है हमारी मजालिस में अल्लाह वालों के और भी पढ़ते हैं, मुख्तलिफ जमानों में इसको भी पहले पढ़ा गया, दोबारा फिर शुरू कर ली कई दफा मुख्तलिफ वक्फों के बाद, ताकि हमारे सामने इन बुजुर्गों की असल तालीमात आ जाए। और इन पर हम अपने आप को लाएं, इन पर अपने आप को लाने की कोशिश करें, तसव्वुफ के हलकों में इन्हीं का नाम सबसे ऊंचा लिया जाता है, क्योंकि ऐसा ही है ना। और तसव्वुफ से मकसूद क्या है, खवारक नहीं है, करामतें नहीं है, मकासद में से नहीं है, ये बात अपनी जगह पर है, की तालीमात बता रही है। खरक़ आदत क्या कहते हैं, अल्लाह का एक आदि निजाम है जिससे अल्लाह पूरे निजाम को चला रहे हैं। जब से जमीन आसमान बनी, जब से अल्लाह ने इंसान को पैदा फरमाया, एक आदि निजाम है। वक्त पर सूरज निकलता है, वक्त पर गुरूब हो जाता है, आप देखो पूरे कैलेंडर के अंदर सारा साल में वही टाइम आएगा, तुलू का भी और गुरूब का भी, क्यों जी? आदि निजाम है। मौसमों का तगैयर एक आदि निजाम है। सर्दियों का मौसम मुतायन, गर्मियों का मौसम मुतायन, क्योंकि महीने मुतायन है ना, कमी बेशी हो जाएगी किसी साल ज्यादा कर, लेकिन महीने तो मुतायन है ना, इलाकों के द्वार से वही है। एक आदि निजाम है। आग जलाती है, एक आदि निजाम है। आग में हिद्दत है, गर्मी है, अल्लाह ने एक आदि निजाम में वही होगा। बर्फ से ठंडक हासिल होगी, आदि निजाम वही होगा। तो एक अल्लाह का आदि निजाम है, ठीक है, शुमार मसाल। तो खरके आदत किया है कि कभी कभी अल्लाह पाक अपनी कुदरत को जाहिर करने के लिए इस आदत के खिलाफ भी करके दिखा देते हैं। दिखाते कौन है, अल्लाह अपनी कुदरत को, कि ये निजाम मैंने बनाया है, इस निजाम को मैं ही चला रहा हूं, और जब मैं चाहूं इसके खिलाफ भी कर सकता हूं। तो अपनी कुदरत को जाहिर करने के लिए कभी कभार, आम नहीं, आम यही है, अगर ये अपनी आदत के खिलाफ अल्लाह पाक किसी चीज को जहर करते हैं किसी नबी के हाथ पर अलैहिस्सलाम पर, तो उसको मौजदा करार दिया गया है। ये भी किस तलाह है, ये क्या है, मौजदा। फेल किसका है, अल्लाह का, नबी का नहीं है, ये बात अपनी जगह पर है। अल्लाह पाक नबी के हाथ पर जहर फरमाते हैं, तो उसको क्या किया गया, कहा गया मौजदा। जिन्न बात आ गई, पहले भी तस्करा यहां पर हुआ होगा, फिरौन के दरबार के अंदर मूसा अलैहिस्सलाम के मुकाबले के लिए साहरों को बुलाया गया, क्योंकि उस जमाने में शहर बड़े उरूज पर था और शहर की हकीकत यह है तखयल, ख्याल पर से डालते हैं। चूंकि बहुत उस जमाने में था तो अल्लाह पाक ने मूसा अलैहिस्सलाम को कुछ खरक़े आदत मोजज़े अता फरमा दिए तफसील, और फिर फिरौन के पास भेजा, अब जाओ और उनको दिखाओ। जिसने अपने तौर पर दावा किया था कि मैं सबसे बड़ा रब हूं, है दिखाओ, आपने आके दरबार में दिखा दिए। ऐसा जो था जो आपने पकड़ा हुआ डाला, क्या बन गया? अल्लाह। हाथ डाला बगल में, निकाला तो उससे से क्या निकला? रोशनी। तो फिरौन ने समझा कि ये जादू सीख कर आया है, ये हमें अपने जादू के जोर से क्या करना चाहता है, जेर करना चाहता है। उन्होंने बोलो मैं कर लेता हूं उसका इलाज, अपने ज़ौम के अंदर उसने ये समझा। अब वो बादशाह था, वो बहुत बड़ा बादशाह था, उसने बुला लिया सारे जादूगर अपने, हैं जेरे असर जितना इलाका था वहां के सारे माहरीन को इकट्ठा कर लिया। आगे जमा हो गए, एक रवायत में आता 80,000 के, कितने 80,000 जी। अब जनाब मुकाबला मैदान तय हो गया फलां जगह पर है, मशहूर वाक्य तफसील में नहीं जाऊंगा। हर जादूगर के पास एक थी लाठी, एक थी रस्सी, उन्होंने अपनी रस्सियों को और लाठियों को मैदान में डाल दिया। 80,000 जादूगर, हर एक के पास एक एक लाठी एक एक रस्सी, और वो क्या नजर आने लगे? सांप। जरा मंत्र पर गौर करो, जरा कैसा मंजर होगा, 160,000 सांप जहां फिर रहे हो, क्या मंजर होगा। और मूसा अलैहिस्सलाम को हुक्म हुआ कि भी तुम भी डाल दो, क्या लाठी अपनी जो आपके हाथ में थी, है कि डाल दो, तो वो क्या बन गया, वो नजर आने लगी। कुरान कह रहे हैं क्यों जी, कोई है आपके साथ पढ़े खयल का जिक्र
आता है,
यानी अपने शहर से ख्याल होने लगा, उनके शहर से ख्याल होने लगा ना, यही है ना, बने नहीं थे, रस्सियां ही थी, लाठियां ही थी, लेकिन लोगों को डर क्या लगा वो, और मूसा अलैहिस्सलाम को हुक्म हुआ कि डाल दो, जो डाला तो क्या बन गया, अजदहा वाकई बन गया और निकलना शुरू कर दिया। जो बात मैं बताना चाहता हूं कि इन्होंने बताया, हजरत शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह ने अपनी इस मजलिस में जिक्र किया है कि जादूगरों का जो सरदार था उसने अपने जादूगरों को मुतवज्जे किया और देखो देखो मूसा अलैहिस्सलाम के चेहरे को कि खौफ के मारे उनके चेहरे का रंग मुतगैर होता जा रहा है, खौफ के मारे रंग उनका बदलता जा रहा है। उसने कहा कि जादूगर अपने जादू से खायर होता है, जादूगर अपने जादू से खायर नहीं होता, साने अपनी मसनू से जिसने बनाया डरेगा। उन्होंने जो लाठियां फेंकी और रस्सियां फेंकी और नजर किया रहे सांप, डरे हो वो तो फिक्र को जानते थे, क्योंकि उन्होंने जो तखयल पर जो नजरबंदी का जो किया था उस नजरबंदी की वजह से उनको जो नजर आ रहे उनको पता है हमारा ये, तो वो खायफ नहीं थे, लेकिन मूसा अलैहिस्सलाम के चेहरे का रंग खौफ से बदलता जा रहा है। ये बात उस जादूगर के सरदार ने समझी कि ये इसका अपना फेल नहीं है, अगर इसका फेल होता तो ऐसे न डरता। یہ بات ہے. اس کا اپنا فعل نہیں ہے, یہ فعل اس کا ہے جس کی طرف یہ بلا رہے ہیں. اللہ نے ہدایت کے لیے اس کے سینے کو کھول دیا. اسی بات کا وہ سارے جادوگر مسلمان کیوں ہوئے؟ حضرت فرماتے ہیں تو میں عرض کر رہا تھا کہ خرق عادت جو ہے, عادت کے خلاف جو ہے, اگر اللہ کے نبی سے بھی ظاہر ہو رہا ہے تو نبی کا فعل نہیں ہے. فعل کس کا ہے؟ اللہ کا. نبی کے ہاتھ پر ظاہر, اس کی اصطلاح کیا بندے؟ معجزہ. اور اگر کوئی متبع شریعت ہے, متبع سنت ہے, نبی کی تعلیمات پر عمل کرنے والا ہے, اس کے ہاتھ سے ظاہر ہو, یعنی کسی ولی کے ہاتھ سے, تو اس کا نام رکھا گیا کرامت. کیوں جی؟ فعل کس کا ہے؟ اللہ کا. ولی کا فعل نہیں ہے. ولی کے ہاتھ سے اللہ ظاہر فرما رہے ہیں, فعل اللہ کا ہے. تو آدھی نظام کے خلاف اللہ اپنی قدرت کو دکھاتے ہیں, کبھی نبیوں کے ذریعے سے, کبھی ولیوں کے ذریعے سے, کبھی کبھی اللہ پاک اپنی قدرت کو کسی فاسق فاجر کافر سے بھی ظاہر کر دیتے ہیں. اس لیے اس کی اصطلاح ہے استدراج. فعل کس کا ہے؟ ظاہر کہاں ہو رہا ہے؟ کافر سے, یا دجال سے آپ سے ہوگا. دجال کے فتنے مشہور ہوگا, کافر اس سے بھی بہت خوارق ظاہر ہوں گے, خلاف عادت, کمزور ایمان والے پھنس جائیں گے, مضبوط ایمان والے بچیں گے کہ نہیں اس کا فعل نہیں ہے. لیکن دیکھو کیا کر کے دکھا دیا. جیسے آدمی کہہ دیتے ہیں کہ دیکھو جی کیسا وہ کردی والا پیر جی, حالانکہ خلاف شریعت چل رہا ہے. یہ استدراج ہے. تو میں عرض یہ کر رہا تھا کہ اللہ پاک اپنے ایک نظام کو اپنے عادی نظام کے مطابق چلا رہے ہیں. جتنا بھی نظام چل رہا ہے, کبھی کبھی اللہ اس کو ظاہر کرتے ہیں اپنی قدرت کو خرق عادت. تو اللہ پاک اپنے نبیوں کے ذریعے سے بھی کرتے ہیں, اپنے ولیوں کے ذریعے سے بھی, اور کبھی کیا کرتے ہیں؟ فاسقوں فاجروں کے ذریعے سے بھی, کفار کے ذریعے سے بھی. یہ امتحان کے لیے, یہ ابتلا ہے, یہ ہمارے ایمان کا امتحان ہوتا ہے. اسی لیے اللہ والوں نے اس بات کو بڑی وضاحت کے ساتھ, صراحت کے ساتھ اپنے پر زمانے میں کھولا ہے کہ جس سے کوئی خرق عادت ظاہر ہو رہی ہے اس کی زندگی پر غور کرو. اگر تو شریعت کے مطابق ہے تو پھر کرامت ہوگی, اگر خلاف شریعت ہے تو یہ کیا ہوگا؟ یہ امتحان ہے, استدراج ہے. بچ جاؤ, کمال نہیں ہے. کمال تو ولی کا بھی نہیں ہے, لیکن ولی کی شرافت کو, کرامت کو اللہ نے ظاہر کیا ہے. یہاں امتحان لے رہے ہیں, اب دیکھو کدھر جاتے ہیں میرے بندے. تو مضبوط ایمان والے بچیں گے. جیسے آتا ہے دجال کے فتنے سے, مکہ اور مدینہ دو شہر ہیں جہاں دجال کا دخول نہیں ہو سکے گا, اللہ حفاظ, باقی سب پھر جائے گا اور مسلمان اس کے آ جائیں گے فتنے میں ان کی اسی چیزوں کو دیکھ کر. اور مدینہ منورہ کے اندر بھی تین دفعہ ایسا خطرناک قسم کا زلزلہ آئے گا جنہیں اس کو ہلا دیا جائے گا مدینہ کو, اور کمزور مسلمان والے بھاگیں گے, نکل کے پھنس جائیں گے. یعنی مدینہ منورہ جو ہے وہ ہلا ہلا کے نا خالص کو رکھے گا, باقی سب کو کھوٹ کو کیا کرے گا؟ نکال کے پھنس جائے گا. بچیں گے صرف ایمان, مضبوط ایمان والے. انہی میں ایک مضبوط ایمان والے پھر آ کے دجال کے ساتھ مناظرہ کریں گے. جی یہ کہے گا میں خدا ہوں, وہ کہیں گے تو کافر ہے, دجال ہے, منہ پر کہہ دیں گے اس کے. اور وہ دنیا پھرتا چلا رہا ہے, جب چاہتا اشارہ کرتا بارش برستی ہے, جب چاہتا وہ لہلہاتی کھیتیاں جھلس جاتی ہیں. یہ کرتا چلا آ رہا ہوگا, پوری دنیا میں پھر جائے گا, اس کی ساری دنیا میں اس کی ہو جائے گی. اور یہ ایک بزرگ آ کے جو ہے اس کو کہیں گے تو کانا دجال کافر ہے, تو خدا نہیں ہے, تو غصے میں اس کو کیا کرے گا؟ دو ٹکڑے کر دے گا. اور پھر زندہ کر دے گا. یہ بتانا چاہتا ہوں, یہ خر کی عادت ہے نا, ایک آدمی خود ہی اس کو کاٹ کے دو ٹکڑے کر دے اور پھر اس کو زندہ کر دے, करके आदत ही है ना, है? अब उसने कहेगा अब यकीन आ गया कि मैं खुदा हूं, कि मैंने तुझे मारा भी, दो टुकड़े किया, फिर जिंदा कर दिया, आ गया यकीन मैं खुदा हूं। वो बुजुर्ग फिर कहेंगे बिल्कुल यकीन आ गया, तू वही काना दज्जाल काफिर जिसकी हुजूर सल्लल्लाहु अलैहि वसल्लम खबर देगी। जिसकार की खबर है, जिसकार कर रहा हूं, यह है ईमान अंदर, यानी अपने ऊपर बीतेगी खर्च आदत जरा मुतासर नहीं, वो अंदर की ईमानी को बोला कि नहीं तू खुदा नहीं है। यह है, अब दोबारा मारना चाहेगा तो नहीं मार देगा, अब भागेगा, बस वो आखिरी हल्ला उसका होगा। अब कुव्वत सलब, अब भागेगा। तो अर्ज करने का मकसद यह है जो अभी मैंने अर्ज किया कि इन बुजुर्गों की खवारिज के तज़किरे बहुत हैं और यही हैं बस, और मोहब्बत की अलामत यही है कि इनके खवारिज के तज़किरे कर रहे हैं, काम करके सब खुश कर, खुश हो जाओ। यानी जो शरीयत मुतहरा पर चलने की और चलाने की मेहनत फरमाई उसके तज़किरे नहीं है, वो इन तालीमात से मिलेंगे हमें। तसव्वुफ इसका नाम है जो हजरत ने कोर्स, क्योंकि हजरत साहब तसव्वुफ भी थे, साहब तरीकत भी थे, साहब शरीयत भी थे। आज कहते हैं शरीयत और है, तरीकत और है, ना 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 ना, शरीयत ही है, शरीयत ही असल है। शरीयत मुतहरा कामिल मुकम्मल जो जनाब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जरिए नाजिल अल्लाह ने की, हमें दी, वही असल है। तरीका तो तरीका है उस पर आने के लिए। जब नफ्स राह मारता है, नफ्सानियत अंदर से उभर कर गलबा कर जाती है और शरीयत पर चलने से हमें बेहिम्मत कर देती है, तो ये वो एक तरीक है, उस बीमारी जो गलबा करके बेहिम्मत कर रही है उस बीमारी के इजाले के लिए है। ये अल्लाह वाले रूहानी मुआलज है। अल्लाह करे बात समझ में आ जाए, रूहानी मुआलज क्या है जी। मैंने पहले अर्ज किया ना, इस्तलाहात है, हकीकत से बेखबरी है। अपने नफ्स की गंदी गंदे जज्बात की तस्कीन के लिए बाबों के पास जाते हैं, हैं? क्या कहते हैं, रूहानी इलाज करने की, क्यों जी, हैं? इसको रूहानी समझते हैं। रूहानियत को जाना ही नहीं, रूहानियत क्या है? रूहानियत तो ऐसी लताफत है, ऐसी शफाफत है, ऐसी पाकीजगी है कि रूहानियत जब दिल के अंदर बेदार हो जाती है तो नफ्स के गंदे जज्बात तो बिल्कुल मगलूब हो जाते हैं। ये कहां बनेंगे? रूहानी इलाज ये नहीं है, हाँ, उनके पास जाके तवीन ले लिया, उनसे जाके कुछ अमल करा लिया, उनसे जो है रूहानी इलाज ये है कि अपने अंदर में उस पाकीजा कुव्वत को उभार के गालिब करना और नफसानियत को मगलूब करना ताकि शरीयत पर चलना आसान हो जाए। तो अल्लाह से मांगे, अल्लाह हमारे दिलों के अंदर जो है हमें इसकी सच्ची तलब ही अता फरमा दे, क्योंकि तलब पर मामला आगे चलेगा। तो भाई बात से निकलती है। बहरहाल हमने कुछ पढ़ा था, आगे शुरू करते हैं थोड़ा सा। जहां हमने खत्म किया था उसका एक जुमला आखिर वाला पढ़ लेते हैं। फरमाते हैं चूंकि अल्लाह वालों का तबका चल रहा है और यह अल्लाह जो है उनके खुलूब हक ताला से करीब हैं, इसलिए वो गैर की बात सुनते नहीं, गैर को देखते नहीं, कुर्ब उनको मतवाला बनाए रखता है। यह हमने पिछली दफा खत्म किया था, उनके कुलूब हक ताला के करीब हैं। चूंकि इसलिए वो गैर की बात सुनते नहीं, गैर को देखते नहीं, اور قرب ان کو متوالا بنائے رکھتا ہے. اس پر بات تفصیل سے پچھلی اتوار کو ہو گئی تھی. آگے فرماتے ہیبت ان کو شائع رہتی ہے اور محبت ان کو محبوب کے پاس مقید رکھتی ہے. پس وہ جلال اور جمال کے درمیان رہتے ہیں. حضرت کے الفاظ بہت گہرے ہیں لیکن تھوڑی ہی توجہ دیں گے اللہ سے مانگیں گے سمجھ میں آنے لگیں گے. دل کی بات تو آپ سے پہلے ہو گئی نا. کئی دفعہ ہوتی بھی رہتی ہے یہاں پر. یہاں فرمارے چونکہ ان کے قلوب حق تعالیٰ سے قریب ہیں یہ دل کوئی یہاں سے جس کو ہم دل کہتے ہیں گوشت کا ٹکڑا کوئی یہاں سے نکل کے نہیں پہنچ جاتا کہیں. یہ بات بھی اللہ سمجھا دے کہ دل سے مراد کیا ہے. یہ بھی اصطلاح ہے. اللہ اکبر. ہمارے ذہن میں دل یہی ہے. آج کل تو میڈیکل سائنس نے چونکہ سرجری کر کے اس کو کھول کے نکال کے رکھ دیے. پہلے زمانے کے اندر ایک قیاسی چیز ہوتی تھی. خیر ذبح تو صوفی ہوتے تھے جانور بکری اونٹ ذبح ہوتے تھے نا. دل دیکھتے تھے نا اس دل پر قیاس کر کے کیسی شکل بنا لیتے تھے صنوبر کی شکل میں. یہی ہے نا دل ہے. شروع سے دل اسی کو کہا جا رہا ہے نا. اب آج کل تو تصویر نکال کے بالکل سامنے آ جاتی ہے ایکس رے سے اور ہیں اور آج کل جو تو گوشت کا دل تو بھائی یہی ہے اس پہ تو کوئی شک نہیں. یہ دل ہے اور اس کا سائز کتنا ہے اتنا ہی ہوتا ہے نا. تو یہاں جو فرمایا جا رہا ہے کہ چونکہ ان کے قلوب حق تعالیٰ کے قریب ہیں یعنی ہم سمجھتے ہیں کہ اللہ جو ہے نا بہت دور ہے ہمارے تصور میں کہ اللہ پاک بہت. یہ دل یہاں سے نکل کر ہے تبھی پہنچے گا. سلطان بہو رحمت اللہ فرماتے ہیں دل دریا سمندر اور ڈونگا کون دلاں دیاں جانے ہو. اب بتاؤ ہم کہتے ہیں دل کیا ہے یہ کیوں جی. وہ کیا فرما رہے ہیں دل دریا سمندروں ڈونگا. سمندر کی ڈیپتھ کو گہرائی کو جانتے ہیں. آج کل تو پتہ چل گیا نا کیوں جی. کئی جگہ کئی میل ہوتی ہے. کل ایک صاحب بتا رہے تھے دار الکحل 200 میل نیچے ہے. اس کی گہرائی 200. اور یہ کیا فرما رہے ہیں سلطان بہو رحمت اللہ علیہ دل دریا سمندروں ڈونگا کون دلانگیاں جانے ہو. پہلے بھی عرض کرتا ہوں ایک حدیث سے قدسی ہے جس میں فرمایا گیا ہے کہ اللہ پاک فرماتے نہ زمین میں آ سکتا ہوں نہ آسمان میں مومن کے دل میں آ سکتا ہوں. بعضوں نے اس کے ظاہری معنوں پر قیاس کر کے اس کو حدیث ماننے سے انکار کر دیا. اللہ پاک کی کبریائی شان ہے آ جائے گا کتنے دن میں. یہ حدیث ہی نہیں. یہاں یہ فرمایا گیا کہ اللہ فرما رہے ہیں نہ زمین میں نہ آسمان میں. زمین کتنی بڑی ہے اس دل سے. آسمان کتنا بڑا ہے لیکن مومن کے دل میں آ سکتا ہوں. کیا اس دل میں آ جائیں گے اللہ. تو دل کوئی اور چیز ہے. دل ہے اصل دل کوئی اور چیز ہے جس کو اللہ والے فرما رہے ہیں دل دریا سمندر اور ڈونگا کون دل آگیاں جانے ہو. تو دل کیا چیز ہے کوئی اور چیز ہے ये नहीं है, ये भी इस्तलाह है। महाराज जी हम लोग समझा करते थे दिल क्या है, दिल क्या है, बेकैफ जिसकी कोई कैफियत ही मालूम नहीं। दिल क्या है, और अल्लाह पाक भी बेकैफ है। अल्लाह पाक की कैफियत रात की क्या है, तुम्हारे जो फरमाते थे बेकैफ, बेकैफ में आ सकता कैफ में नहीं आ सकता। अल्लाह की जात बेकैफ है, दिल क्या है, बेकैफ है, तो बेकैफ बेकैफ में आ सकता है, कैफ में नहीं आ सकता। कितनी गहरी बात। तो हकीकत यह है कि आज तक दिल की हकीकत को समझा जा सका ही नहीं है। जैसे अल्लाह की जात को कमा हक हो जाना नहीं जा सकता, जनाब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इरशाद जिसका मफहूम है मारफना हक्का मारफतिक, या अल्लाह, ऐ अल्लाह तेरी मारफत का हक अदा नहीं हुआ, यानी तुझको जैसा पहचानना चाहिए नहीं पहचान सका। कौन फरमा रहे हैं? बादत खुदा बुजुर्ग तुई अलकिस्सा मुख्तसर, अल्लाह के बाद जिनका सबसे ऊंचा मुकाम है और जिनको एक जगह फरमाते हैं कि मैं तुम सबसे ज्यादा अल्लाह की मार्फत को हासिल करने वाला हूं, एक जगह फरमाते हैं मैं तुम सबसे ज्यादा अल्लाह की मार्फत को हासिल करने वाला हूं और तुम सबसे ज्यादा अल्लाह देने वाला भी हूं, यही फरमाते हैं। और एक जगह फरमाते हैं कि जो उसका हक है वादा नहीं हो सका। जब सरकार फरमा रहे हैं कि अल्लाह पाक को जिस तरीके से पहचानने का हक है कमा हक को पहचान नहीं सका, तो कौन कह सकता उसको मार्फत हासिल होगी? क्यों जी फयाकत है रहमतुल्लाह, अल्लाह पाक की मार्फत अदम मार्फत है। अल्लाह पाक की मार्फत क्या है ये इकरार के मैं नहीं पहचान सका। सरकार ने फरमा दिया और कौन कह सकता है? बात जरा ऊंची हो गई है, थोड़ी सी ऊंची हो गई। तो दिल की असल जो कैफियत है, यानी इस दिल के अंदर दिल जो हमें नजर आ रहा है, जैसे मैं बार बार करता हूं कि उंगलियों के अंदर एक कुव्वत खजीना की हुई है अल्लाह ने लम्स की, वो कुव्वत नजर आ सकती है किसी को? मालूम है उस कुव्वत की कैफियत क्या है? कोई देख सकता है इसको? है कोई मेडिकल साइंस में कोई है? अल्लाह जी इसे बता दे कुव्वत का रंग क्या है, किस किस्म की है कुव्वत है, लेकिन इसकी मौजूदगी में एहसास हो जाता है। क्यों जी? है ये कुव्वत मौजूद है तो हाथ में गर्मी सर्दी का एहसास हो जाता है, है नरमी शक्ति का एहसास हो जाता है। कुव्वत की मौजूदगी एहसास से पता चलता कुव्वत है, कुव्वत नजर नहीं आ सकती। सही है ना? ऐसे बहुत सी कुवतें रखी अल्लाह ने इंसान के अंदर, अब तफसील में जाने का वक्त नहीं, अक्सर मैं करता रहता हूं। इसी तरीके से दिल के अंदर भी अल्लाह ने एक कुवत रखी है जिसको कुवत इरादी कहते हैं। तो असल दिल इंसान का इरादा है, असल दिल इंसान का क्या है, वो इरादे की कुवत है जिसका भाल ये दिल है, उसकी हकीकत को समझना। और इसकी वुसतों की इंतहा नहीं है। दिल के अंदर की इरादे की कुव्वत की वुसतों की इंतहा नहीं है। तो ये है वो कौन इस दिल का, जब इस दिल के अंदर शफाफत आती है, पाकीजगी आती है, क्योंकि ये दिल के अंदर दो कुव्वतें गालिब होने की कोशिश करती रहती हैं इंसानों के अंदर और जिन्नात के अंदर। अल्लाह ने रखी है, शैतान जो है उसको भी कुव्वत दी है, अल्लाह ने दी है। मलाइका के अंदर अल्लाह ने एक ही कुव्वत रखी है रूहानी, नफसानियत है ही नहीं, मनफी है ही नहीं, انسان نے دونوں قوتیں رکھ دی، ان دونوں کی کشتی ہوتی رہتی ہے، ہر ایک کا واسطہ پڑتا ہے. فالہمھا فجورھا وتقواھا، اللہ فرما رہے ہو، یعنی تقوی کی قوت بھی رکھ دی، یہ پاکیزہ قوت ہے، اور فجور کی بھی رکھ دی، نافرمانی کی بھی رکھ دی، کیونکہ ہر ایک کو واسطہ پڑتا نہیں پڑتا، نہ مانے اندر میں خود تو پتا ہے سب کو، ہر ایک کو واسطہ پڑتا ہے، جی ہر ایک کو پڑتا ہے. تو تصفیہ یہ ہے کہ یہ جو مثبت قوت ہے، جو پاکیزہ قوت ہے، جو ارادوں کے اندر پاکیزگی ہے، اس کو کر دیا جائے غالب، اور جو اندر کے منفی جذبات تو اس کو کر دیا جائے کہ مغلوب، نکلیں گے نہیں، انسان فرشتہ نہیں بن سکتا، محال ہے، ناممکن ہے. فرشتہ کمزور کرنا ہے اس کو، کل عدم تو ہو سکتی ہیں، معدوم نہیں ہو سکتی. تو تصوف کے ذریعے سے جو تصفیہ ہے، وہ اس کا نام ہے، جب دل کا تصفیہ ہو جاتا، یعنی منفی قوتیں اس میں مغلوب ہو جاتی ہیں، دب جاتی ہیں، پاکیزہ قوت غالب آ جاتی ہے، تو ارادوں میں کیا جاتی ہے؟ پاکیزگی. اب اس کی قوت رانی کی پرواز ہوتی ہے، وہ ہے ان کے کل حق تعالیٰ سے قریب ہو گئے. ارادے کیا ہو گئے؟ حق تعالیٰ کے پاکیزہ. تو ان کو فرماتے ہیں کہ ان پر ہیبت چھائی رہتی ہے، حضرت تھانی رحمت اللہ علیہ کی قبر کو نور سے منور فرمائے، اس کا بڑے عجیب انداز میں بیان فرمایا، مثالوں سے بزرگ سمجھاتے ہیں، بات سمجھ میں آ جاتی ہے. بعض دفعہ میں نے ادھر کی اس کا ذکر جہاں کیا، ایک تحصیلدار اپنی میٹنگ کر رہا ہے، کیونکہ ہوتا نا، اس کے ماتحت سارا عملہ سب کام میں لگے ہوتے، کسی قسم کو بلا کے میٹنگ کرنی ہوتی ہے، ہم جب یہ ہم جو آفس والے جانتے ہیں، اب میٹنگ کے اندر جناب علی بیٹھے ہوئے ہیں، یہ ان سب کا کیا ہے؟ بڑا. تحصیلدار اب سارے عملے کا کیا ہے؟ بڑا. اس کی ہیبت چھائی ہوتی ہے، کیوں جی نہیں چھائی ہوتی ہے؟ سب جو بیٹھے ہوتے ہیں نا بڑے معدب دب کی، اور یہ ان کے اوپر کیسے ہوتا ہے؟ اب یہ تحصیلدار نے اپنی حضرتانی فرمایا، رحمت اللہ فرماتے ہیں، مثال دے رہے ہیں کہ سب پر اس کا کیا چھایا ہوا؟ روب چھایا ہوا، ہیبت چھائی ہوئی ہے سب دبے میں. وہاں جناب اسسٹنٹ کمشنر آ گئے، اے سی صاحب آ گئے اس میٹنگ میں، تحصیلدار کی ہیبت کیا ہو جاتی ہے؟ ختم. کیوں جی؟ وہ بھول جاتا اپنی، ایک دم سر جگہ چھوڑتا نہیں چھوڑتا، کیوں جی؟ یہ ہے کیونکہ پہچانتا ہے، باقی عملہ پہچانتا اس کے اختیار کو، وہی بات معرفت اثر ہے. اب اے سی صاحب کی ہیبت شروع ہو گئی، اب اے سی صاحب بیٹھے اجلاس کر رہے ہیں، جناب گورنر صاحب آ گئے اچانک ہی، آل آف اے سڈن، کیوں جی کیا حال ہوگا؟ اے سی صاحب دبک جائیں گے نا. تو یہاں جو فرماتے ہیں کہ یہ جن کو اللہ کا قرب حاصل ہو جاتا ہے، جناب رسول اللہ صلی اللہ علیہ وسلم کا ارشاد فرماتے ہیں، جس کا منہ پہلے میں عرض کیا نا، کہ میں تم سب سے زیادہ اللہ کی معرفت کو حاصل کرنے والا، اور تم سب سے زیادہ اللہ سے ڈرنے والا بھی ہے. یہ ہے. تو یہاں فرماتے ہیں کہ ان کو پھر کیا ہوتی ہے؟ ہیبت چھائی جاتی ہے، اور محبت ان کو محبوب کے پاس مقید رکھتی ہے. یہ دوسرا دشمن، ایک طرف اس کی کبریائی، اس کی عظمت، اس کا جلال، اور اس کا روب، اور اس کا اختیار ہے وہ، اور ایک طرف محبوب، وہی محبوب ہی تو ہے نا، ان کی صفات کمال اور ان کا جمال. ایک نوجوان نے سوال کیا، کسی غلط عشق میں پھنس گئے، آج اللہ رحم فرمائے، پھر سب کو عشق کہنے لگ پڑے، عشق کو جانا ہی نہیں، میں ان کو کہہ بیٹھا بھائی عشق با مردہ نبا چپ پائیدار عشق را با حیو با قیوم دار. یہ مولانا روم رحمۃ اللہ نے اس زمانے میں فرمایا ہوا ہے عشق با مردہ نبا چپ پائیدار. یہ عشق جو عشق کہہ رہے ہو یہ مردار سے ہے, یہ پائیدار نہیں ہے, مر جانا ہے ختم ہو جانا ہے. عشق لگاؤ تو کس سے لگاؤ؟ حی سے لگاؤ, قیوم سے لگاؤ, جس نے ہمیشہ قائم رہنا ہے. تو صاحب کہنے لگے جس کو دیکھا ہی نہیں اس سے عشق کیسے ہو جاتی. یہ تو نظر آ رہا ہے, یہ گندگی تو نظر آ رہی ہے جس کی گندگی کو سمجھ رہے ہیں. وہ تو خیر اللہ تعالیٰ بات ہے, مولانا روح رحمۃ اللہ نے اس کو بیان فرمایا یہ گندم کھانے کا کمار ہے سارا کا سارا. یہ عشق جو ہے نا آج کل کا, یہ کیا گندم کھانے کا قحط پڑ گیا تھا, سب بھول گئے تھے عشق. ہاں کھانے کو کچھ نہیں مل رہا تھا, سب یہ جذبات کیا ہو گئے تھے, جان پر مر گئی تھی. تو اس نوجوان نے کہا کہ بھی عشق باہیو بھائی کہیو وہ کیسے ہوگا؟ تو ایسے ہوگا اللہ کی ذات کو دیکھ نہیں سکتے لیکن اس کی قدرت ہر چیز میں مشاہدہ ہو رہی ہے. دل چاہیے ایسا, جس نے حسن کو پیدا کیا کتنا حسین ہوگا, یہ فکر سے ہوگا. جب دل پہ پاکیزگی آئے گی تو دل پھر دیکھے گا اس کو. جس نے حسین ترین چیزیں پیدا کی دنیا میں, حسین منظر کا حسن کتنا ہے, وہ کتنا حسین ہوگا, اس کی مدد پڑے گی نہیں پڑے گی. تو یہ کہتے ہیں یہاں پر, یہاں ان کی بات بتا رہے ہیں, قرب ان کو متوالا بنائے رکھتا ہے, مست ہو جاتے ہیں. یعنی وہ ایک ایسی چیز ہے, یہ ذوقی چیز ہے, جیسے عشق کے جذبات تو ذوقی چیز ہے نا, اندر مخفی چیز ہے دل کے اندر. تو دل کے جب پاکیزہ پاکیزگی آتی ہے, شفافت آتی ہے, لطافت آتی ہے دل میں, اور منفی جذبات مدھم ہو جاتے ہیں, مغلوب ہو جاتے ہیں, تو پھر اللہ پاک کی معرفت حاصل ہونے لگتی ہے. یعنی دل کے اندر وہ جو احساس بیدار ہوتا ہے, اس کے قرب کا احساس ہوتا ہے, پھر دل کے اندر ایک ایسا نشہ, ایسی محویت ہوتی ہے کہ متوالے پھر کبھی ان پر حیبت آ جاتی ہے. یعنی اس کے اختیار کو دیکھ کر, اس کی عظمت کو, اس کے جلال کو, اور کبھی اس کے جمال کو دیکھ کر قرب ان کو, محبتوں کو اپنے پاس مقید رکھتی ہے. چھوڑنے کو دل نہیں کرتا, کہیں اور جانے کو دل ہی نہیں کرتا, کسی اور کام کو دل ہی نہیں کرتا, تو اسی میں جی دکھا رہتا ہے. فرماتے ہیں بس وہ جلال اور جمال کے درمیان رہتے ہیں. جلال کبھی جلال نظر آ رہا ہے, کبھی جمال, کبھی حیبت, کبھی محبت. ایمان اسی کو کہا گیا نا, بین الخوف والرجا. کیوں جی؟ ایمان والے کو یہی فرمایا گیا ہے, اللہ سے امید بھی رکھ رہا ہے اور ڈر بھی رہا ہے, دونوں. ایسے جیسے ایمان کے دو دل ہیں, ویسے کہ دو دل بھی ہوتے کسی انسان کے بنائے, لیکن یہاں فرمایا کہ ایسے, یعنی ایک میں پوری امید, ایک میں پورا خوف. تو ان کو فرماتے ہیں کہ جلال جمال کے درمیان رہتے ہیں, نہ دائیں طرف جھکتے ہیں نہ بائیں طرف, ان کے صرف یہ سامنا کے رخ ہے, پیچھا نہیں, یعنی محبوب کی طرف. ان کی خدمت میں لگے رہتے ہیں انسان اور جنات اور فرشتوں کی سب کی مخلوق. یہ اللہ والوں کی آگے جن کو یہ چیز حاصل ہو جاتی ہے. یہ پیچھے سے تفصیل چلی آ رہی ہے, ہم اب آگے آ چکے ہیں نا, جس میں شریعت کا آغاز شریعت سے کیا تھا, ظاہری علوم پہلے حاصل کرنے ہیں, پھر اللہ علم لدن نہیں دیں گے. یہ اللہ والوں کی صفات کا تذکرہ کرتے آ رہے ہیں, ایسی بات نہیں ہے کہ اول فول باقی کہ اللہ کے ولی بن گئے, یہ پیچھے پڑھتے چلے آ رہے ہیں کہ وہ عمل کے ساتھ مقرب ہوگا, وہ علم جو عمل کے ساتھ ہوگا وہ تجھ کو مقرب بنائے گا. یعنی پہلے شریعت مطالعہ علم حاصل کرنا اور شریعت پر عمل کرنا, پھر اللہ پاک اس کو خصوصی علوم دیں گے. یہ بات ساری آ گئی, لیکن عمل کے بعد اب آگے آگے اسی کی تفصیل آتے آتے آ رہی. اب یہ جب صفات ان پر آ گئی, یعنی ان کے دل اللہ کے قرب سے متوالے ہو گئے اور اللہ کی محبت سے رنگین ہو گئے, کبھی حیبت ہے کبھی محبت ہے, اسی میں رہ رہے ہیں, اس سے ہٹتے نہیں, رخ ایک ہی ہے, جاتے ہی نہیں پیچھے, یعنی اللہ کے ساتھ ایسا تعلق ہو گیا. اب ان کا پیچھے یعنی وسیلے اسی طرح اب ان کی خدمت میں لگے رہتے ہیں انسان جنات اور فرشتے ہیں. اب اللہ ان کو بنا دیتے ہیں مخدوم. یہ اب انعام ان کو مل رہا ہے اور قسم قسم کی مخلوق ان کا خادم ہے حکم اور علم, ان کا خادم ہے حکم اور علم, ان کو غذا پہنچاتا ہے فضل خداوندی اور سیراب کرتا ہے ان سے حق, اور وہ اس کے فضل کا کھانا کھاتے ہیں اور اس کے انس کا شربت پیتے رہتے ہیں. اللہ ہمیں بھی شوق لگا دے. انس کیا چیز ہے؟ اللہ کا انس. اب ان کی حالت یہ ہو گئی ہے کہ ان کا خادم حکم و علم ان کو غذا پہنچاتا ہے. یہ حکم و علم پہلے بات آ گئی کہ دو چشمے ہیں, یعنی احکام شریعت احکام جو ہیں اور وہ علم لدنی جو اللہ تعالیٰ فرماتے ہیں, اب یہاں اس کے خادم بن گئے اور ان کو غذا پہنچاتا ہے اور فضل خداوندی ان کو سیراب کرتا ہے. اب اللہ کا فضل ان کے شامل ہار ہو گیا, لیکن کس پر ہوا؟ حکم پر عمل کرنے سے. شریعت ابتدا ہوئی ہے اور اس کے انس کا شربت پیتے رہتے ہیں, یعنی اب اللہ کے ساتھ ایسا معانست ہو گئی ہے ان کی, اس کی لذت سے وہی جانتا ہے. من لم یدک لم یدری, اس نے چکھا نہیں وہ جانتا نہیں ہے. اور ان کے پاس ایسا شغل ہے جس نے مخلوق کی باتیں سننے سے ان کو روک دیا. یعنی اللہ کے ساتھ ان کے دل کا وہ دل کی بیداری کے بعد, دل کے اندر کی اس قوت ارادی کے پاکیزہ ہونے کے بعد, دل کے اندر اللہ سے اس عرف کو حاصل ہو جانے کے بعد, جس نے ان کو متوالا بنا دیا بس کر دیا ہے, ایسی مہویت ہے اور ایسا اس میں مست ہیں اور ایسے مزے کے اندر ہیں کہ اور کسی کی باتیں سننے کی طرف ہو تو جی. بس ایک جنگل میں ہے مخلوق, دوسرے جنگل میں ہے وادی اور ہے. ان کے جذبات اور لوگوں کے جذبات اور, ان کی کیفیت اور لوگوں کی اور. کیونکہ پھنسے ہوئے ہم لوگ مادی لذتوں میں, جیسے ہم پھنسے ہوئے, ہمارے دل و دماغ کے اندر مادی لذتیں اتنی حاوی ہو گئی, غلبہ کر گئی ہیں کہ روحانی لذتوں کی طرف ہمارا اتفاق ہی نہیں. اس لیے ہم تو کہتے ہیں کہ دین پر آئیں گے تو دنیا بگڑ جائے گی, دنیا کے مزے ختم ہو جائیں گے. جیسے دین پر چلنا چاہے نا ہمارا کیا جی, دیندار خشک ہوتے ہیں بڑے. دینداری خشکی کا نام سمجھ لیا, مزوں کو ختم کرنے کا نام سمجھ لیا. دین خشکی کا نام نہیں ہے, دین مزوں کے ختم ہونے کا نام نہیں ہے. دین تو ایسے مزے دلانے والا ہے جن کے سامنے یہ مادی مزے کچھ ہی نہیں, بلکہ ان مادی مزوں سے بھی صحیح لطف اللہ کی محبت و معرفت کے بعد یہ ہے جی, حقیقی لطف ختم کرنے والا نہیں ہے. لیکن یہ بتا رہے ہیں کہ چونکہ انہوں نے محنت نہیں کیا مخلوق نے, اس لیے جیسے ایک وادی میں اور ہیں اور یہ اللہ والے وادی میں اور ہیں, اتنا فرق ہے. یہ مزے میں ہیں, انس فضل خداوندی کا کھانا اور انس کا شربت ہے, ہر وقت متوالے اسی میں مست ہیں اور وہ اس میں ماں باپ. اللہ ہمیں بھی شوق عطا فرمائے, اللہ ہمیں بھی کچھ اس کی جھلکی دکھا دے. اگر جھلک بھی تھوڑی سی آ گئی تو مر مٹیں اس کے لیے, ایسا نہیں ہے. انہیں کہ تو آ کے بات تو پھر چلتی رہے گی آگے بھی. بس مختصر سے یہ عرض کر دیتا ہوں کہ ایک وقت ایک بادشاہ نے حضرت کو پیشکش کی کہ آپ کی خانقاہ کے انتظام کے لیے میں ملک کے نیم روز آپ کو عطا کرنا چاہتا ہوں بخشش, جس سے آپ کی خانقاہ خرچ چلتا رہے. ایک جاگیر دینا چاہتا ہوں جس کا نام کیا ہے نیم روز. حضرت کو اطلاع کی گئی کیوں نہیں, آج تو ہم چاہتے ہیں گورنمنٹ کی گرانٹ ملنی چاہیے, गवर्नमेंट किसी को ग्रांट देना चाहे तो खुश हो जाते हैं, है? तो उस वक्त का बादशाह ग्रांट देना चाह रहा है एक बहुत बड़ी है सल्तनत का जागीर नीमरोज, वो हजरत को हासिल है अल्लाह की मोहब्बत और मार्फत। एक जवाब दे दिया मुख्तसर सा जिसका मफहूम है, जब से आधी रात को जागने की बादशाहत मिली है, आधी रात को जागने की बादशाहत मिली है, तेरा मुल्क के नीम रोज है वो आधे जो में खरीदने को तैयार नहीं। यानी जो लज्जत अल्लाह के आगे आधी रात को जागने में है, जो रूहानी लज्जत उस तहज्जुद के अंदर है, तू समझता है कि आपने आपको है ये नीमरोज के बादशाह देखे हैं, ये उसके मुकाबले में कुछ भी नहीं है, मैं तो आधे जौ के बदले भी नहीं, आधे जौ के बदले भी नहीं, ऐसी नहीं आई। अल्लाह हमारे दिलों के उस शऊर को बेदार फरमा दे, तो दिलों के शऊर की बेदारी के लिए, दिलों के अंदर मनफी जज्बात पर काबू पाने के लिए, दिलों के अंदर है उस रूहानी इस्तेदाद को हासिल करने के लिए जो हमें अल्लाह की हर अताक पर डाल दे, हर नाफरमानी से रोक दे, इसके लिए बुजुर्ग ये महफिल है, मजालस है, इसके लिए जिक्र है। अल्लाह करे एक बात दिल को लग जाए। आज हम अल्लाह वालों से मादियत ही चाहते हैं, इसलिए अपने मादी मसले ही लेकर आते हैं, उन्हीं की लेने की चीज ये है कि दिल के अंदर वो रूहानी कुव्वत जो हमें अल्लाह पाक की मोहब्बत और मार्फत तक पहुंचा दे, फिर जो इस्तेदाद बढ़ेगी, फिर दिल के अंदर वो कुव्वत उभरेगी, फिर अल्लाह की अतात आसान से आसान पर होती चली जाएगी। भी इसको सामने रख के जिक्र की मशक कर लेते हैं, हमारे यहां जो जिक्र कल्बी की जिक्र खफी की मशक है, दिल में चुपके चुपके अल्लाह को याद करना, इसका मुस्तकिल हुक्म भी है। वज़्कुर रब्बका फी नफ्सिका तदर्रुअन व खीफतन व दून अल-जहर मिन अल-क़ौल बिल-गुदूवि वल-आसाल व ला तकुन मिन अल-गाफिलीन, फरमाया जा रहा है जिसका मफहूम है अपने रब को अपने जी में याद करो, यानी दिल के अंदर आगे जिक्र कर और डरते हुए और पुकारे बगैर, यानी चुपके चुपके, और सुबह भी याद करो शाम भी याद करो, गाफिल में से ना हो। तो कुरान एक इलाज ये भी बता रहा है दिल को गफलत से बेदार करने का कि इस दिल में चुपके चुपके कसरत से अल्लाह की याद बसा लो, क्योंकि अल्लाह ही फरमा रहे हैं फज़कुरूनी अज़्कुरुकुम, जब तुम मुझे याद करोगे मैं भी तुम्हें याद रखूंगा। हम जो अल्लाह की याद दिल में बसाएंगे तो अल्लाह पाक हमें याद फरमाएंगे, जब अल्लाह पाक याद फरमाएंगे तो अल्लाह की रहमत दिलों पर पड़ेगी, दिल में नूरानियत आएगी, दिल में पाकीजगी आएगी, दिलों में मनफी जज्बात मकलूब होंगे, दिलों का मैलान हर अताअत की तरफ बढ़ेगा, हर नाफरमानी से रुकेगा। वज़्क़ुरिस्म रब्बिका वतबत्तल इलैही तब्तीला, फरमारे रब को उसके नाम के साथ याद करो खाली होकर। तो तन्हाई के अंदर इश्क की मश्क कि दिल के अंदर अल्लाह के नाम से अल्लाह को याद करें, फतबारा कस्मु रब्बिका, फरमा रहे हैं कि रब का ये नाम क्या है, बड़ा मुबारक नाम है, ये मुतबर्रक नाम है, इसका तबर्रक मनसूस हो गया क्योंकि अल्लाह फरमा रहे, इस मुबारक नाम को दिल पर लिख लें, दिल पर नक्श कर लें, दिल में रचा लें बसा लें, दिल में तबर्रुक आ जाएगा, और तबर्रुक यही है, रूहानी कुव्वत उभरेगी, अताअत की रगबत बढ़ेगी, नाफरमानी से है हटेगी। तो ये तसव्वुर का जिक्र है, आंखें बंद करने एक वक्त की जरूरत है ताकि तवज्जो दिल पर आ जाए, तो तसव्वुर के जरिए से दिल पर हम लिखें लफ्ज़ अल्लाह खुशनुमा रंग में, जिसको जो रंग अच्छा लगे, और इस यकीन के साथ कि मैं अल्लाह को याद कर रहा हूं तो अल्लाह पाक मेरी तरफ मुतवज्जे हैं, मेरे दिल में नूर आ रहा है, एक रोशनी हो रही है, अब तसव्वुर से दिल में तकरार मोहब्बत के साथ अल्लाह 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 अल्लाह, ये तकरार इतनी करनी कि जिसका नाम ले रहे हैं, जिसको पुकार रहे हैं, जिसको याद कर रहे हैं, उसका ध्यान ख्याल हमारे दिलो दिमाग में रग रग रेशे रेशे में समा जाए, ये फिर हमें तन्हाइयों में भी حرام کاموں سے روک دے، اس کی اطاعت پر ڈال دے. تو اس کی مشق یہاں بھی کرنی ہے اور اپنی روزانہ کی ترتیب میں اس کو شامل کریں، کچھ وقت فارغ کر کے اس کی مشق کریں دل کے اندر. اللہ 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 اللہ، اور اللہ سے مانگے. اس سے جو مقصود ہے دل میں پاکیزگی قوت اللہ ہمیں عطا فرما دے. اب تھوڑی دیر مشق کر لیتے ہیں. پہلے میں خطبہ پڑھوں گا، پھر کچھ کلمات میرے پاس آپ دہرائیں گے، پھر میں شجرہ پڑھوں گا، اس کے بعد توبہ پر عہد لوں گا تین دفعہ، پھر یہ نسب و تعارف آپ قبول کر لیں گے، اس کے بعد پھر ذکر قلبی کی مشق کریں گے. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن محمدا عبده ورسوله. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم.
أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم.
أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم.
أعوذ بالله من الشيطان الرجيم.
أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم.
أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم.
لا إله إلا الله محمد رسول الله.
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 أستغفر الله ربي من كل ذنب وأتوب إليه.
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 اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم.
اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم.
اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم.
اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم.
اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. احمد و صدیق و سلمان قاسم است و جعفر است با یزید و الحسن زبو علی تاجی سر است یوسف است غجدوانی عارف و محمود هم از علی رامتنی سماس شمسی خاور است شاہ کلال استو بہاؤ دین علاؤ دین ولی خواجہ یا خوب و عبید الموق فضل دھاور است زاہد و درویش خواجہ امکنگی باقی بحق احمد و آدم بنور و شیخ سعدی رحمت است راجا یحیٰ اسنہم عبد الشکور عبد الرزاق حضرت محمد صفا فقیر محمد انور شمس الدین مولا شدہ جانی خریداری غلام فیض نعمت یا خدایا در درونم خوشتر است. آپ اللہ کے ساتھ بواسطہ سے غلام کے وعدہ کرتے ہو کہ آئندہ کسی قسم کا کوئی گناہ نہیں کرو گے؟ آپ اللہ کے ساتھ بواسطہ سے غلام کے وعدہ کرتے ہو کہ آئندہ کسی قسم کا کوئی گناہ نہیں کرو گے؟ آپ اللہ کے ساتھ بواسطہ سے غلام کے وعدہ کرتے ہو کہ آئندہ کسی قسم کا کوئی گناہ نہیں کرو گے؟ یہ سلسلہ محکم جو اللہ پاک جناب رسول اللہ صلی اللہ علیہ وسلم کو عطا فرمایا تھا جناب رسول اللہ صلی اللہ علیہ وسلم سے سیدنا ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کو عطا ہوا اور ان سے پھر دوسرے اصحاب نقشبند رحمۃ اللہ علیہ جن کے نام میں شجنے پڑے ہیں ان کے واسطے سے مجھ تک پہنچا. میں نے اللہ کی رضا کے لیے آپ کو دیا, آپ نے قبول کیا. جی آنکھیں بند کر کے اپنا دل کا تصور کر اللہ تصور کی آنکھ سے دیکھ کر تصور سے پکڑا ہے اللہ 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 سب مشکریں تھوڑی دیر کے لیے دل میں.